पाकिस्तान में 6 साल बाद इंटरनेशनल क्रिकेट का आगाज। FIA को एग्जिट के बैंक खातों तक रसाई की इजाजत। दौलत इस्लामिया का इराक और शाम के दरमियान आखिरी सरहदी इलाके पर भी कब्जा। और पेरिस का एफिल टावर अवाम के लिए बंद। ये BBC उर्दू सर्विस है, शुमाइला खान से खबरें सुनिए। पाकिस्तान में 6 साल के वक्फे के बाद पहले बैन अल-अक़वामी मैच का आगाज हो गया है। लाहौर के कदाफी स्टेडियम में अब से थोड़ी देर पहले जिम्बाब्वे की टीम ने टॉस जीतकर पहले बैटिंग का फैसला किया। मैच अब शुरू हो गया है। आज मैच से पहले मकामी इंतजामिया की जानिब से सिक्योरिटी के सख्त इंतजाम किए गए हैं, लेकिन इसके बावजूद शायकीन की बड़ी तादाद स्टेडियम में मौजूद है। मुल्क के सदर ममनून हुसैन भी इस मैच को देखने कदाफी स्टेडियम पहुंचे हैं। चेयरमैन PCB शहरयार खान ने BBC से खुसूसी बातचीत करते हुए गैर मुल्की खिलाड़ियों की पाकिस्तान आमद को खुशाइन करार दिया है।
ये मेरे ख्याल से बड़ी खुशाइन बात है, इसलिए कि 6 साल से, यानी जब से हादसा हुआ था श्रीलंका की टीम के साथ, 6 साल से कोई फॉरेन टीम यहाँ नहीं आई है। और जिम्बाब्वे का आना यहाँ मेरे ख्याल से एक बड़ा अहम कदम है, इसलिए कि हमारी कोशिश ये है कि आहिस्ता आहिस्ता ये दरवाजे खुलना शुरू हो जाएं, ताकि बाकी टीम्स भी यहाँ पर आने का सोच लें। हमारे बच्चे कुछ तो कभी आज तक खेले नहीं अपने अपने फैंस के सामने, ये पहला वक्त होगा जबकि वो अपने पब्लिक के सामने खेल रहे हैं।
कराची की मकामी अदालत ने वफाकी तहकीकती इदारे FIA को एग्जिट कंपनी के बैंक अकाउंट्स तक रसाई की इजाज़त दे दी है। तफसीलात के साथ जफर सैयद।
FIA का कहना है कि कराची में कंपनी के 34 अकाउंट्स हैं, जिनमें से कई जाली दस्तावेजात पर खोले गए हैं। FIA के असिस्टेंट डायरेक्टर सईद मेमन ने आज डिस्ट्रिक्ट एंड सेशन जज जुनूबी को यह दरख्वास्त दी थी। वाज़ह रहे कि न्यूयॉर्क टाइम्स ने अपनी एक स्टोरी में पाकिस्तान में सॉफ्टवेयर कंपनी एग्जैक्ट पर जाली असनाद जारी करने का इल्ज़ाम आयद किया था, जिस पर वफाकी वज़ीर दाखिला चौधरी निसार अली खान ने FIA को तहकीकात का हुक्म जारी किया था।
बलूचिस्तान के वज़ीर दाखला मीर सरफराज बुगटी और DIGFC ताहिर महमूद ने एक प्रेस कॉन्फ्रेंस के दौरान कहा है कि गुज़िश्ता हफ्ते कल्लात और मस्तूंग में बलोच अस्करियत पसंद तंजीमों के खिलाफ की गई कार्रवाइयों में 20 अस्करियत पसंद हलाक हो गए हैं, जबकि सूबे के शिमाली इलाकों में तालिबान शिद्दत पसंदों के खिलाफ होने वाली कार्रवाइयों का जिक्र करते हुए DIGFC का कहना था कि उन्हें बड़ी कामयाबियाँ मिली हैं।
इसमें आपको जैसे पता होगा कि जब से ज़र्ब अज़ब शुरू हुआ है, काफ़ी सारे दहशतगर्द इसमें हार्ड कोर एलिमेंट शामिल हैं TTP के, वो उन्होंने सोचा कि बलूचिस्तान जो है ना, ये इलाका क्योंकि रिलेटिवली सेफ है, पहाड़ी इलाका है, तो दे थॉट कि ये एक हमारे लिए बड़ा अच्छा सेफ हेवन होगा। लेकिन हमने इस चीज़ को सेंस करते हुए एक बड़ी प्रोएक्टिव अप्रोच के साथ इस इलाके में मैसिव ऑपरेशन शुरू किए हैं। 5 खुफिया ठिकाने अभी तक हम उनके तबाह कर चुके हैं।
दौलत इस्लामिया की इराक़ और शाम दोनों ममालिक में तेज़ी से पेशकदमी जारी है। ताज़ा इतलात हैं कि दौलत इस्लामिया के शिद्दत पसंदों ने इराक़ और शाम के दरमियान हुकूमत के ज़ेर कंट्रोल आखिरी सरहदी इलाके को भी अपने कब्ज़े में ले लिया है। उधर इराक़ में इतवार को रमादी शहर पर कब्ज़े के बाद दौलत इस्लामिया के जंगजू फलूजा समेत दारुलहुकूमत बगदाद की जानिब भी बढ़ रहे हैं। इराक़ के नायब वज़ीर आज़म सालेह अल-मुतलक ने उर्दन में मीडिया से बात करते हुए खबरदार किया है कि अगर आलमी बिरादरी ने अभी भी कोई कार्रवाई नहीं की तो उन्हें अपने मुल्क में भी इसी खतरे का सामना करना पड़ेगा।
ये वाज़ह है कि दौलत इस्लामिया से लड़ाई अब कोई मकामी मामला नहीं रहा। इसके लिए बैन अल-अक़वामी बरादरी की कोई वाज़ह हिकमत अमली होनी चाहिए, और जो समझते हैं कि खतरा करीब नहीं है उन्हें भी इस खतरे का सामना होगा। पूरी दुनिया को इस खतरे का सामना करना पड़ेगा अगर दौलत इस्लामिया से लड़ने के लिए कोई वाज़े पॉलिसी नहीं बनाई जाती।
दौलत इस्लामिया की इराक और शाम में तेजी से की जाने वाली पेशकदमी को कोई नहीं रोक पा रहा। आखिरी क्रॉसिंग पर भी दौलत इस्लामिया का कब्जा हो चुका है। BBC उर्दू के TV प्रोग्राम सैरबीन में आज का बड़ा मौजू यही रहेगा। देखना मत भूलिएगा सैरबीन आज शाम 7:30 बजे BBCUrdu.com पर। और पेरिस में वाक़ एफिल टावर को अमले के बाज मेंबरान के मुतशद्दद जेब कतरों के खिलाफ एहतजाज पे जाने के बाद अवाम के लिए बंद कर दिया गया है। एफिल टावर पे काम करने वाले मुलाजमीन ने अपने मैनेजर्स पर जोर दिया है कि जराइम पेशा अफराद और हमलों के बढ़ते हुए खतरे के पेश नज़र उनके खिलाफ सख्त इकदाम लें। ये BBC उर्दू सर्विस है।
हमारे سارے نامہ نگار کریا کریا گاؤں گاؤں.
حکومت پر سیاسی دباؤ میں کمی آئے گی یا اضافہ ہوگا؟ ہارون رشید، بی بی سی اسلام آباد.
قومی اسمبلی کا اجلاس کل پھر ہوگا. شہزاد ملک، بی بی سی اسلام آباد.
سیکیورٹی انتظامات کو مزید سخت کر دیا گیا ہے اور شاہراہوں کی سجاوٹ کا خاص انتظام کیا جا رہا ہے. ریاض مسرور، بی بی سی سری نگر.
باخبر رہنے کے لیے سیربین سنا کیجیے.
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے ہیں. سعودی عرب میں شیعہ مسلمانوں کی ایک مسجد پر ایک خودکش بمبار نے حملہ کیا ہے. یہ حملہ شیعہ اکثریتی صوبے قطیف میں ہوا ہے اور اس میں کم از کم 30 افراد کے ہلاک یا زخمی ہونے کی اطلاعات ہیں. گزشتہ برس مبینہ طور پر دولت اسلامیہ نے ایک آڈیو پیغام جاری کیا تھا جس میں شیعہ افراد کو نشانہ بنانے کی دھمکی دی گئی تھی. دوسری جانب آج یمن کے دارالحکومت صنعا کی ایک مسجد میں بھی دھماکہ ہوا ہے جس میں 13 افراد کے زخمی ہونے کی اطلاعات ہیں. اقوام متحدہ کا کہنا ہے کہ تنزانیہ میں موجود برونڈی کے مہاجرین کے درمیان ہر روز 400 نئے ہیضے کے کیسز سامنے آ رہے ہیں. واضح رہے کہ برونڈی میں جاری سیاسی تشدد کی وجہ سے دسیوں ہزاروں افراد کشتیوں میں سوار ہو کر تنزانیہ پہنچے ہیں. میانمار کا کہنا ہے کہ اس کی بحریہ بحیرہ آندمان میں کشتیوں پر پھنسے 200 سے زیادہ مہاجرین کو نکال کر ساحل تک لائی ہے. ان کشتیوں کو بنگلہ دیش کی سرحد کے قریب ہی روک دیا گیا تھا، تاہم اب انہیں میانمار پہنچانے کے بعد اقوام متحدہ کی طرف سے امداد فراہم کی جا رہی ہے. یہ میانمار کی جانب سے ریسکیو کی پہلی بڑی کوشش ہے. انسانی حقوق کے بین الاقوامی ادارے ایمنسٹی انٹرنیشنل نے یوکرینی فوج اور روس نواز علیحدگی پسندوں دونوں پر ملک کے مشرقی حصوں میں جنگی جرائم کے مرتکب ہونے کا الزام عائد کیا ہے. ادارے کا کہنا ہے کہ انہیں اس بات کے شواہد ملے ہیں کہ یوکرین کے تنازع میں شامل فریقین نے قیدیوں پر تشدد کیا اور علیحدگی پسند گروہ لوگوں کو پھانسیاں بھی دے رہے ہیں. اور کینیا کے سرکاری اہلکاروں کا کہنا ہے کہ اسلامی گروہ الشباب کے درجنوں جنگجوؤں نے ملک کے شمال مشرق میں واقع 3 دیہاتوں پر چھاپے مارے ہیں. عینی شاہدین کا کہنا ہے کہ انہوں نے سیاہ پرچم اٹھا رکھے تھے اور مقامیوں سے خطاب بھی کیا. اور اب کھیلوں کی خبروں کے ساتھ سبا ناز.
پاکستان اور زمبابوے کی کرکٹ ٹیمز پہلے T20 میچ کے لیے لاہور کے قذافی سٹیڈیم میں مد مقابل ہیں. اس میچ کے ساتھ ہی پاکستان میں 6 سال بعد بین الاقوامی کرکٹ لوٹ آئی ہے. یہ سلسلہ مارچ 2008 میں سری لنکن ٹیم پر حملے کے بعد منسوخ ہو گیا تھا. پاکستانی کرکٹ بورڈ کا کہنا ہے کہ تمام پاکستانیوں کو زمبابوے کرکٹ ٹیم کے کھلاڑیوں کا 2 T20 اور 3 ون ڈے میچز کی سیریز کے لیے پاکستان آنے پر شکر گزار ہونا چاہیے. زمبابوے کے کپتان ایلٹن چگمبورا نے سیکیورٹی کے انتظامات پر اطمینان کا اظہار کیا اور کہا،
ہماری توجہ اب صرف کرکٹ کھیلنے پر ہے. امید ہے ہم اچھا آغاز کریں گے اور جیتنے کی بھرپور کوشش کریں گے. جو ٹیم اچھا کھیلے گی وہ جیت جائے گی.
پاکستان اور زمبابوے کے درمیان یہ 6ٹا T20 انٹرنیشنل ہے. اس سے قبل کھیلے گئے 5 T20 پاکستان نے جیتے ہیں. ادھر انگلینڈ اور ویسٹ انڈیز کے درمیان لارڈز میں جاری پہلے کرکٹ ٹیسٹ کا آج دوسرا دن ہے. پہلے دن کھیل کے اختتام پر انگلینڈ نے پہلی اننگز میں 7 وکٹوں کے نقصان پر 354 رنز بنائے. فٹ بال کے منتظم ادارے فیفا کے 29 مئی کو ہونے والے صدارتی انتخاب کے لیے لوئس فیگو اور مائیکل وین پراگ نے اپنی رکنیت واپس لے لی ہے، جس کے بعد اردن کے پرنس علی بن الحسین اور موجودہ صدر سیپ بلیٹر ہی سربراہی انتخاب کے لیے 2 امیدوار ہیں. سال کا دوسرا گرینڈ سلیم ٹینس ٹورنامنٹ فرینچ اوپن اتوار کے روز سے پیرس میں شروع ہو رہا ہے، جس میں نوواک جوکووچ مردوں کے مقابلے میں ٹاپ سیڈ ہیں، جبکہ خواتین مقابلوں میں ٹاپ سیڈ سرینا ولیمز ہیں. جوکووچ اور برطانیہ کے اینڈی مرے کوالیفائر کھلاڑی کے خلاف کھیلیں گے. پاکستان اور کوریا کے درمیان انچن میں ہونے والا 4 ہاکی میچز کی سیریز کا تیسرا میچ 2-2 گول سے برابر رہا. گولف میں اٹلی کے فرانسسکو مولیناری نے PGA چیمپئن شپ کے پہلے ہی دن دفاعی چیمپئن روری میکلروائے پر 6 شاٹس کی برتری حاصل کر لی ہے.
پاکستان اور زمبابوے کے درمیان پہلا T20 لاہور میں جاری ہے. زمبابوے نے 2 اوورز میں 12 رنز بنا لیے ہیں. اور اب آخر میں موسم.
اگلے چند گھنٹوں کے دوران پاکستان کے بیشتر بالائی علاقوں یعنی اسلام آباد خطے، پوٹوہار، سرگودا، گوجرانوالہ ڈویژن کے علاوہ مالاکنڈ، ہزارہ، پشاور، کوہاٹ، مردان ڈویژن اور کشمیر میں کہیں کہیں تیز ہواؤں، بعض علاقوں میں آندھی کے ساتھ مزید بارش ہونے کا امکان ہے. جبکہ شمالی علاقوں میں کل بھی بادل ہوں گے. بعض علاقوں میں خصوصاً گلگت بلتستان کی وادیوں میں بارش ہونے کی توقع ہے. جنوبی پنجاب، صوبہ سندھ اور بلوچستان میں حالیہ بارش کے بعد کل دن کے وقت گرمی کی شدت میں کچھ حد تک کمی ہونے کا امکان ہے.